नमस्कार, कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.npमा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
पुनः सभापतिमा उम्मेद्वारी दिने प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। 6 प्रदेशमा कांग्रेसको अधिवेशन सकियो। प्रदेश 2मा के गर्ने भन्ने विषयमा केन्द्रीय निर्वाचन समिति छलफलमा। सर्वोच्च अदालतमा देखिएको समस्या संवादबाट समाधान हुनुपर्नेमा एकीकृत समाजवादीका अध्यक्ष नेपालको जोड र नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि लगायतका विषय लिएर उपस्थित भएका छौं।
सत्तारूढ नेपाली काँग्रेसको 14 महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू पुनः सभापतिमा उठ्ने बताउनु भएको छ। 13 महाधिवेशनमा सभापति जित्नुभएका देउवाले पुनः काँग्रेसको सभापतिमा आफूलाई सहयोग गर्न आफू निकट नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। थप सामग्रीका साथ सहकर्मी सरिता खनाल।
नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले अब एकपटक फेरि आफू पार्टी सभापति पदमा उठ्ने बताउनु भएको छ। आज बिहान बालुवाटारमा आफू निकट पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले 14 महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने बताउनु भएको हो। बैठकमा सभापति देउवाले अर्को पटक विधानले पनि रोक्ने भन्दै एकपटक फेरि सभापतिका लागि उम्मेद्वारी दिने र गठबन्धनबाट आफू नै प्रधानमन्त्री भएकाले सभापति हुँदा पार्टी र सरकारले पनि राम्रो काम गर्न सक्ने उल्लेख गर्नुभयो। उहाँले आफूलाई सहयोग गर्न पत्रकारहरूलाई आग्रह पनि गर्नुभयो। सभापति देउवाले गठबन्धन अर्को चुनावसम्म जान्छ कि जाँदैन भन्ने बारे अहिले नै खुलाउन नचाहेको र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तत्काल गठबन्धन गरिएको बताउनुभयो। सभापति देउवाले यही मंगिर 24 गतेदेखि काठमाडौँमा हुने पार्टीको 14 महाधिवेशनमा शक्ति प्रदर्शन नगरिने पनि बताउनुभयो। कोरोना महामारी कायमै रहेकाले जनतालाई दुःख दिने गरी काँग्रेसले भीडभाड नगर्ने उहाँको भनाइ थियो।
नेपाली काँग्रेसको 14 महाधिवेशन अन्तर्गत 6 प्रदेशमा सभापति चयन हुनुभएको छ। थप सामग्रीका साथ सहकर्मी विद्या प्रसाद उपाध्याय।
नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व चुन्न 14 महाधिवेशन 24 मंगिरबाट सुरु हुँदैछ। काँग्रेसको ध्यान प्रदेश 2 बाहेका 6 प्रदेशमा अधिवेशन सकेसँगै केन्द्रीय महाधिवेशन तर्फ अघि बढेको हो। कर्णाली प्रदेश महाधिवेशनबाट सभापति पदमा ललितजङ शाही निर्वाचित हुनु भएको छ। यस्तै गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित हुनु भएको छ भने सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायरले बाजी मार्नु भएको छ। यसै गरी प्रदेश 1 सभापतिमा उद्धव थापा निर्वाचित हुनु भएको छ। शनिबार भएको निर्वाचनबाट उहाँले 844 मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी गुरुराज घिमिरेले 842 मत प्राप्त गर्नुभएको बताइएको छ। यस्तै बागमती प्रदेश अधिवेशनबाट इन्द्रबहादुर बानिया सभापतिमा चयन हुनुभएको छ। आइतबार सम्पन्न निर्वाचनबाट उहाँले 1085 मत प्राप्त गर्नुभएको थियो भने जगदीश्वर नरसिंह केसीको पक्षमा 927 मत परेको थियो। यसै गरी लुम्बिनी प्रदेशमा अमरसिंह पुन निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न निर्वाचनबाट उहाँले 867 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी भरत कुमार शाहले 767 मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डाक्टर बुद्ध बहादुर थापाले जानकारी दिनुभयो। यस्तै प्रदेश 2 को अधिवेशन भने त्यहाँ रहेका सदस्यहरूले गरेको छलफलपछि केन्द्रीय निर्वाचनले निर्णय लिने। काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले रेडियो नेपालको घटना र विचारलाई जानकारी दिनुभयो।
प्रदेशमा बी ब्लकमा चाहिँ आज हाम्रो केन्द्रीय निर्वाचन समितिका 2 सदस्यहरू सीताराम केसी र तेज राज आज त्यही स्पटमै जानुभएको छ। उहाँहरू त्यहाँ गएर बुझ्दै हुनुहुन्छ कि बुझिसकेपछि बल्ल चाहिँ के हुने भन्ने कुरा निर्णय आउँछ निर्वाचन समितिबाट।
यसैबीच काँग्रेस महाधिवेशनमा विदेशी पाहुनाहरू समेत विभिन्न देशबाट सहभागी हुँदै हुनुहुन्छ। काँग्रेसले स्वदेशी तथा विदेशी पाहुनाको स्वागत तथा व्यवस्थापनका लागि सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा समिति नै बनाएको छ। चीन, भारत सहित दक्षिण एसियाका अन्य राष्ट्रबाट सत्तारूढ तथा विपक्षी दलका विदेशी पाहुना काँग्रेस महाधिवेशनमा सहभागी हुने बताइएको छ। यसै सन्दर्भमा हामीले पाहुनाको स्वागतको तयारी के छ भनी समितिका सदस्य डाक्टर प्रभु बुढाथोकीलाई सोधेका छौँ।
अब विभिन्न देशहरूमा अब छिमेकी देशहरू विशेष गरेर छिमेकी देशको विभिन्न पार्टीहरूको प्रतिनिधिहरूको लागि अब निमन्त्रणाहरू गएको छ।
हजुर,
अब त्यसमा अब छिमेकी भन्दा साथै इन्डिया भयो र त्यसपछि अब बङ्गलादेश र अरू देशहरू श्रीलङ्का यिनीहरू देशहरू भयो।
हजुर,
अब चाइना पनि भयो। अब त्यसरी तर अब अहिले हामीलाई अब कुन देशबाट को प्रतिनिधिहरू आउँदै हुनुहुन्छ भन्ने कुराको अब कन्फर्मेसन चाहिँ अब आउँदैछ।
हजुर,
तर अहिले यति नै जना आइपुग्ने भन्ने चाहिँ नि अब कम्प्लिट चाहिँ हुन सकेको छैन, अब भोलि पर्सिसम्ममा त्यो थाहा हुन्छ सबै कम्प्लिट।
विदेशमा हामीले निमन्त्रण पठाएको छौँ भन्नुभयो, कुन कुन देशका प्रतिनिधि अथवा पार्टी प्रतिनिधि अथवा कुनै त्यस्ता बुद्धिजीवीहरू कुन आधारले यहाँहरू निमन्त्रण पठाउनु भएको छ?
अब हाम्रो नेपाली कङ्ग्रेसले आफ्नो चाहिँ अब नजिकका छिमेकी देशहरूका पार्टीसँग सम्बन्धित त्यहाँ भएका मुख्य मुख्य पार्टीहरूलाई निमन्त्रणा गरेको छ।
हजुर, अनि राष्ट्र प्रमुखहरू प्रधानमन्त्रीहरू पनि सहभागी हुने त्यस्तो केही कार्यक्रम छ कि?
त्यस्तो किसिमको अहिले अब अहिले कोभिडको र अरू विभिन्न किसिमको समस्याले गर्दाखेरि त्यस्तो किसिमको ठुलो नगर्ने भन्ने किसिमको हो, किनभने स्वास्थ्यको चाहिँ मापदण्ड पुरा गर्नुपर्ने र सबै यसमा चाहिँ अब सबैले कोभिडबाट चाहिँ अब आएको समस्याहरूमा अब आफ्नो एक किसिमको चाहिँ अब सुजुन तरिकाले सभा सम्मेलन गर्नुपर्ने हुनाले त्यो किसिमको चाहिँ अब तयारीहरू चाहिँ अथवा त्यतातिर चाहिँ धेरै सोचिएको छैन।
हजुर, यहाँले निमन्त्रणा दिनुभएको छ नि, अहिलेसम्म कुनै देशबाट कुनै पार्टीका प्रतिनिधिहरूले आउने भन्ने कुराहरू निश्चित भएको छ कि?
केही देशहरूबाट अब इन्फर्मल्ली अब इन्फर्मेसन आइसकेको छ।
हजुर,
अब फर्मल्ली अब जब इन्फर्मेसन आउँछ त्यसपछि पार्टी यो समितिका संयोजकले त्यो बारेमा चाहिँ अब बताउनु होला होइन।
त्यही
भएर मैले अब दुई दिन जति पछिमा सबै कन्फर्म हुन्छ होला।
अहिलेसम्म चाहिँ आउन सक्ने सम्भावना भएका कुनै त्यस्ता प्रतिनिधिहरू छन् कि यहाँको जानकारीमा?
जस्तै अब हामीले अब थाहा पाए अनुसार बिजेपीको अब सिनियर नेताहरू आउने सम्भावना छ,
त्यसै
गरी इन्डियाको के अरे अब नेसनल युनियन कङ्ग्रेसको ऊबाट पनि अब सिनियर चाहिँ अब प्रतिनिधिहरू हुनेछन्, त्यसै गरी अब अरू देशहरूको पनि अब बिस्तारै हामीले फलोअप गरिरहेका छौँ र चाँडै नै थाहा हुन्छ।
यो त विदेशी पाहुनाहरूका कुराहरू भयो, स्वदेशबाट पनि को को सहभागी हुँदैछ, कुन कुन दललाई निमन्त्रण गरिएको छ?
अब सबै दलहरूलाई अब नेपालका प्रमुख दलहरू सबैलाई निमन्त्रणा गरेको छ।
हजुर,
र त्यही अनुसार अब दलका चाहिँ अब कुन प्रतिनिधिहरू आउनुहुन्छ भन्ने कुरा त अब मैले भने आज अब एक दुई दिनमा भर्खर चाहिँ अब प्रदेश स्तरको अब के अरे महाधिवेशन सकियो, सबै हाम्रो नेतागणहरू अब त्यतातिर व्यस्त हुनुहुन्छ र हाम्रो संयोजक पनि, र अब यो बारेमा अब चाँडै नै थाहा हुन्छ किनभने अब नेपालभित्रको त अब हामीले आज हाम्रो यो कमिटीको बैठक पनि हुँदैछ अनि यो बैठकबाट अब हामीले त्यही अनुसारको फलोअप चाहिँ अब गर्छौँ। हामी अब
स्वदेशी तथा विदेशी पाहुनाहरूको व्यवस्थापनको लागि यहाँले कसरी व्यवस्था गर्नुभएको छ अथवा उहाँहरूको स्वागत सत्कारको लागि व्यवस्थापनको लागि के कस्तो व्यवस्था गरिएको छ?
यस्तो अब हामी अब नेपाली हामी सबै अब पाहुना हाम्रो हामी अब एक किसिमले भनौँ न अब त्यो भगवान् भन्ने भएको हुनाले हामीले सब जस जसलाई पाहुनाहरूलाई हामी निमन्त्रणा गरेका छौँ उहाँहरूको लागि हामी उच्च सम्मानको साथ स्वागत गर्छौँ, एयरपोर्ट उहाँहरूलाई रिसिभ गर्छौँ र त्यसपछि ल्याएर हामीले अब होटेलहरू पनि त्यही अनुसारको व्यवस्थापन गरेका छौँ, ट्रान्सपोर्टेसनहरू हामीले व्यवस्था गरिसकेका छौँ र उहाँहरूलाई यहाँ बस्ने सम्म बेलामा अब राम्रोसँग सुरक्षित र चाहिँ अब एकदमै सुविधायुक्त र उहाँलाई एकदमै सम्झना लायकको किसिमले हामीले उहाँहरूको व्यवस्थापन गर्दैछौँ र आशा छ उहाँहरूले अब हाम्रो यो सम्मेलनमा आउँदाखेरि सम्मेलन गरिमा पनि बढाउनुहुन्छ र नेपालको एउटा राम्रो मिठो सम्झना पनि लिएर जानुहुन्छ र नेपाली कङ्ग्रेस र त्यो देशका प्रतिनिधिहरूको त्यो पार्टीको बिचको अब सौहार्दता भाइचारा पनि यो यस्ता कार्यक्रमहरूबाट बढ्ने जस्तो लाग्छ
मलाई।
सबै कुराहरू विचार गरेर हामीले व्यवस्थापन गरिरहेको छौँ।
हजुर, नेपाली काङ्ग्रेसले आफ्नो 14 महाधिवेशनमा स्वदेशी तथा विदेशी पाहुनाहरूलाई निमन्त्रणा गरेको छ, यसले के सन्देश दिनु खोजेको हो नेपाली काङ्ग्रेसले?
अब यसको मुख्य दुईटा सन्देश हो, दुईटा कारण हो, के अरे उद्देश्य हो।
हजुर,
एउटा उद्देश्य भनेको नेपालमा नेपालको हाम्रो नेपाली कङ्ग्रेस र अरू देशमा भएका अब मुख्य प्रमुख पार्टीहरूको बिचको सम्बन्धहरूलाई चाहिँ अब निरन्तरता दिने, सम्बन्धलाई अझै सुदृढ गर्ने र राजनीति पार्टीको बिचमा एक किसिमको अब सम्बन्धहरूलाई अब राम्रो गर्ने एउटा चाहिँ उद्देश्य यो हो। दोस्रो भनेको नेपालको सबभन्दा पुरानो र एकमात्र अब प्रजातन्त्रसँग प्रतिबद्ध लोकतन्त्रसँग प्रतिबद्ध पार्टीको यो अधिवेशन हो, यसबाट अब आगामी नेतृत्वहरूको चुनाव हुन्छ र हाम्रो चाहिँ हाम्रो देशको लोकतन्त्रको चाहिँ अब जुन अब प्रक्रियाहरू छन् र हामी नेपाल लोकतन्त्र प्रति कति प्रतिबद्ध छ, नेपाली कङ्ग्रेस लोकतन्त्र प्रति कति प्रतिबद्ध छ भन्ने कुराहरू पनि उहाँहरूलाई चाहिँ अब यसबाट चाहिँ केही अब जानकारी हुनेछ। त्यसले गर्दाखेरि एउटा लोकतान्त्रिक देश, लोकतान्त्रिक पार्टी र अन्य देशका पार्टी र सरकारहरूको बिचमा अब सम्बन्ध चाहिँ अब यसले विस्तार गर्छ, सुदृढ गर्छ र जसबाट नेपाल र नेपाली जनताको हितमा हामीले यो सम्बन्धलाई उपयोग गर्न सक्छौँ र त्यही उद्देश्यको साथ उहाँहरूलाई हामीले यहाँ चाहिँ स्वागत गर्छौँ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले बाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्विर पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत पहल गरिने बताउनु भएको छ। दुई वर्ष अघि माघ 15 गते कोरिएका 400 मध्ये छानिएका 40 चित्रको संग्रह क्यानभासमा सत्यमोहन बा चित्रकला प्रदर्शनी कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले नेपाली कला अनि बाङ्मयको क्षेत्रमा जोशीले पुर्याउनु भएको योगदानको कदर गर्दै अघि बढ्ने भनाई राख्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले मन्त्रालय र मातहतका निकायमा रहेका कमी कमजोरी सुधार्न लागि परेको भन्दै त्यसका लागि निरन्तर खबरदारी र सुझाव सल्लाह दिन सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको छ। थप सामग्रीका साथ सहकर्मी अर्जुन श्रेष्ठ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाइने बताउनु भएको छ। नेपाल वायु सेवा निगमले खतराजन्य वस्तुहरूको आयात निर्यातका लागि मान्यता पाएको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको बताउनुभयो। मन्त्री आलेले नेपाली ध्वजाभाग जहाजलाई नाफामा पुर्याउने उद्देश्य रहेको भन्दै घाटामा गएको वायु सेवा निगमलाई कुनै पनि हालतमा माथि उठाउनु पर्नेमा जोड दिनुभयो। मन्त्री आलेले खतराजन्य वस्तुको आयात निर्यातको अनुमति पाउनु नेपालको लागि ठूलो उपलब्धि भएको भन्दै खतराजन्य वस्तु आयात निर्यातमा अब व्यवसायीलाई सहज हुने बताउनुभयो। मन्त्री आलेले आफू मन्त्रालय र मन्त्रालय मातहतका सबै निकायको कमी कमजोरी सुधार्न प्रयासरत रहेको भन्दै निरन्तर खबरदारी र सुझाव दिन प्रेस जगतलाई आग्रह समेत गर्नुभयो। यसअघि अस्थायी रूपमा ल्याउने गरिएका खतराजन्य वस्तुहरू निगमले आयात निर्यातका लागि मान्यता पाएसँगै अब निर्वाध रूपमा ल्याउन पाइनेछ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताउनु भएको छ। थप सामग्रीका साथ सहकर्मी विद्याप्रसाद उपाध्याय।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा संचारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले लोकतन्त्रको सुदृढीकरण र संघीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखेको समेत बताउनु भयो। उहाँले तीन तहको निर्वाचन एकैपटक गर्ने हो अलग अलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताउँदै आफूले गठबन्धन गर्दा राम्रो अरूले गर्दा नराम्रो भन्ने मानसिकता खराब भएको तर्क गर्नुभयो। अध्यक्ष नेपालले अरू निर्वाचनमा मुलुक प्रवेशै नगरेको र केही दिनमा हुने राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनले झन सफलता हासिल गर्ने दावी गर्नुभयो।
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले आगामी निर्वाचनमा नेकपा माओवादी पहिलो दल बन्ने दावी गर्नुभएको छ। थप सामग्रीका साथ सहकर्मी विद्याप्रसाद उपाध्याय।
पूर्व सभामुख एवं नेकपा माओवादीका प्रवक्ता कृष्ण बहादुर महराले आगामी निर्वाचनमा नेकपा माओवादी पहिलो दल बन्ने दावी गर्नुभएको छ। माओवादी केन्द्रको उत्तरी रसुवाको आमा छोदिङमो गाउँपालिका स्तरीय प्रथम सम्मेलनको शुभारम्भ गर्दै उहाँले अहिले माओवादी केन्द्र दुब्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनबाट 2064 अवस्थामा फर्किने दावी गर्नुभयो। अन्य दलमा जस्तो आन्तरिक कलह नभएको स्पष्ट पार्दै उहाँले माओवादीले ल्याएको जनहितकारी एजेन्डा पूरा गर्न बाँकी रहेकाले आफ्नो दललाई विजय गराउन स्थानीय जनसमुदायलाई आग्रह गर्नुभयो। नेता महराले आदिवासी जनजाति लगायत सबै क्षेत्रको बृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढेको बताउनुहुँदै पार्टीबाट टुक्रिएर गएकाहरू छिट्टै मूलधारमा प्रवेश गर्ने पनि विश्वास व्यक्त गर्नुभयो।
नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै दक्षिण अफ्रिकाबाट आएका दुईजनामा ओमिक्रोन भेरिएन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको हो। थप सामग्रीका साथ सहकर्मी अर्जुन श्रेष्ठ।
नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै दक्षिण अफ्रिकाबाट आएका दुईजनामा ओमिक्रोन भेरिएन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको हो। नयाँ भेरिएन्ट संक्रमण देखिने 66 वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का 71 वर्षीय व्यक्ति रहेका छन्। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। ओमिक्रोन भेरिएन्ट संक्रमण भएको दुवै जनाले कोरोना विरुद्धको खोप लगाएका थिए। नयाँ भेरिएन्ट पुष्टि भएका देशहरू हुँदै 66 वर्षीय विदेशी नागरिक मंसिर 3 गते नेपाल प्रवेश गर्दा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो। तर उनीसँगै सम्पर्कमा आएका 71 वर्षीय व्यक्तिलाई मंसिर 7 गते कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो। मंसिर 19 गते आइतबार जिन सिक्वेन्सिङ गर्दा उनीहरूमा नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। उनीहरूको सम्पर्कमा आएका 66 जनामा गरिएको कोरोना परीक्षणमा सबैको नतिजा नेगेटिभ रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। ओमिक्रोन भेरिएन्ट पुष्टि भएसँगै नेपालमा यसको निगरानीका लागि सर्भेलेन्स तथा कन्ट्याक्ट ट्रेसिङको कार्यालयलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ।
अब अन्तर्राष्ट्रिय प्रसंग। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीलाई म्यानमारको सैनिक सरकारले 4 वर्ष जेल सजाय सुनाएको छ। सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोना भाइरस विरुद्धको नियमहरू उल्लङ्घन गरेको आरोपमा उहाँलाई 4 वर्ष जेल सजाय गर्न लागेको बताइएको छ। सुकीसँगै पूर्व राष्ट्रपति बिन मिन्तलाई पनि 4 वर्ष जेल सजाय तोकिएको छ। दुवैजनालाई एउटै आरोप लगाइएको छ। नोबेल पुरस्कार विजेता 76 वर्षीय नेत्री सुकीलाई म्यानमारको सैनिक सरकारले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्द राखेको छ। उहाँलाई कारागार चलान गर्नुपर्ने फैसला सोमबार गरिएको भए पनि नजरबन्दबाट कारागार कहिले लैजान्छ भन्ने यकिन भने नभएको समाचारमा जनाइएको छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रमबाट सहकर्मीहरू अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारी, विद्या प्रसाद उपाध्याय र म सरिता खनाल बिदा हुन्छौ। नमस्ते।